مجھے یقین نہیں آ رہا کہ یہ تم کہہ رہے ہو. ہوشنگ کا مسئلہ بھی صرف باتوں کی ہی حد تک تھا, کوئی وعدہ نہیں ہوا تھا. نہیں رضا, یہ تمہاری باتیں نہیں ہیں.
نہیں آسیہ, یہ سب میری باتیں ہیں. دیکھو میں نے بہت سوچا, میں حاجی صاحب کو دھوکہ نہیں دے سکتا. وہ جب خود مجھ سے کہہ رہے ہیں کہ میری بیٹی کی بات ہوشنگ سے پکی ہو چکی ہے تو پھر ساری بات واضح ہے.
لیکن میں نے تمہارے لیے اپنے ابا کو جواب دیا رضا.
میرے لیے نہیں, تم نے ہم دونوں کے لیے یہ کام کیا ہے. دیکھو آسیہ, وہ تمہارے لیے صرف ایک باپ ہے, لیکن میرے لیے وہ سب کچھ ہے, سب کچھ.
یہاں تک کہ ان کے لیے مجھے بھی چھوڑ سکتے ہو.
ہاں جانتی ہوں, میں چلا جاؤں گا, میں کہیں دور چلا جاؤں گا, کسی ایسی جگہ جہاں ہم لوگوں کا سامنا کبھی بھی نہ ہو. چلو ہم بھی ہزاروں لوگوں کی طرح ایک دوسرے کے لیے صرف یاد بن کر رہے.
کم سے کم مجھے یہ سمجھنے دو کہ تم نے ابا کے احترام میں ایسا کیا ہے. اگر چلے گئے تو مجھے یقین ہو جائے گا کہ تم ڈر گئے, تمہارے اندر اپنی محبت کا سامنا کرنے کی جرات نہیں تھی.
مجھے جانا ہوگا آسیہ, مجھے جانا ہوگا.
سوچ لو, اگر تم چلے گئے تو میں بھی کچھ کر بیٹھوں گی, یا تمہیں رک کر میری بربادی کا تماشا دیکھنا ہوگا.
آسیہ میں یہ نہیں دیکھ سکتا کہ تمہاری شادی کسی اور سے ہو, سمجھ رہی ہو؟
ٹھیک ہے تو ایسا نہ ہونے دو, جاؤ اب میرے ابا سے میرا ہاتھ مانگو.
دیکھو یہ برابر کی جنگ نہیں ہے, ایک طرف میں ہوں اور دوسری طرف ہوشنگ, ہمارا ایک دوسرے سے کیا مقابلہ ہے؟ میں ایک بے گھر بار لڑکا ہوں, نہ پیسے ہیں, نہ زمین, نہ جائیداد, کچھ بھی نہیں, لیکن ہوشنگ کے پاس سب کچھ ہے, پیسے, مال, دولت, اچھی نوکری, گھر بار, چمچماتی کار میں بھی چلتا ہے, دوسرے ملک جا کر تعلیم بھی حاصل کی ہے. تو پھر یہ پتا بھی ہوگا تمہیں کہ ہم لوگوں کے مقابلے کوئی معنی ہی نہیں ہے, جنگ شروع ہونے سے پہلے فیصلہ ہو چکا ہے. آخری بات, میں تمہیں برباد نہیں کرنا چاہتا.
تو پھر تم محبت کا مطلب ہی نہیں سمجھے ہو.
تم غلط کہہ رہی ہو, مجھے عشق و محبت کے معنی خوب معلوم ہے, بہت اچھی طرح سے مجھے معلوم ہے کہ ایک عاشق خود کو ختم کر کے اپنے معشوق کو سلامت دیکھنا چاہتا ہے. مجھ سے یہ نہ کہو کہ میں تمہارے ابا کی مخالفت کروں, میں ان کے کسی حکم کی مخالفت نہیں کر سکتا. آسیہ میں نمک کھا کر نمک حرامی نہیں کر سکتا. بس
ٹھیک ہے جاؤ, لیکن یہ جان لو کہ اگر چلے گئے تو میں بھی کہیں چلی جاؤں گی, اس طرح سے ابا کی ساری عزت خاک میں مل جائے گی اور سب اس کا ذمہ دار تمہیں سمجھیں گے.
ٹھیک ہے جیسا تم کہو, سارا تماشا دیکھنے کے لیے یہی رہوں گا. ٹھیک ہے
Thank you.
جنگ شروع کرے نا آپ.
بہت شکریہ.
دیکھ رہے ہو شنگ خان, یہ آپ لیجیے.
ارے معاف کیجیے, مجھے یہ بتانے کا موقع ہی نہیں ملا کہ وہ جو ریزلٹ پر آپ نے آبجیکشن کیا تھا اس سلسلے میں کاروائی ہوگی, شاید پیپر چیک کرنے میں کوئی غلطی ہو گئی تھی. بہرحال اب آپ کے فائنل نمبر بتا دیے گئے ہیں اور میتھس میں آپ کو 20 میں سے 18.5 نمبر ملے ہیں.
ہاں جی صاحب, اگر اجازت ہو تو آسیہ کے لیے چھوٹا سا تحفہ لائے ہیں.
واہ واہ واہ,
آؤ بیٹی ذرا اپنا ہاتھ تو بڑھانا. بیٹی مبارک,
بہت مبارک, حسین خان مبارک ہو. یہ لیجئے بسم اللہ, حسین آپ کے لیے لیجئے. دلہن صاحب
میرا بھائی کتنا خوش
ہے, بہت ہی بہت ہی.
اگر بات کرنی ہے تو کنیکٹ کر دوں.
جی مہربانی.
جی کوئی بات نہیں.
ہیلو, السلام علیکم. میں ٹھیک ہوں. نہیں ایکسیڈنٹ تو نہیں, بس ایک چھوٹا سا حادثہ تھا سب. ہاں بھائی بچے ٹھیک ہیں؟ ذرا فون دینا, مجھے ان سے بات کرنی ہے. ہیلو مریم, کیسی ہو؟ ٹھیک ہو؟ میں صدقے جاؤں. ٹھیک ہوں میری بچی؟ ہاں میں ٹھیک ہوں. کس نے کہا؟ ارے ارے, اتنی بڑی لڑکی بھی روتی ہے کیا؟ تمہیں تو ہمارا خیال رکھنا چاہیے. اچھا تمہیں بتایا کس نے کہ میرا ایکسیڈنٹ ہو گیا؟
اسے تو دیکھو کتنے حرف ہیں, دیکھو تو کس کی کتاب ہے. وکٹر,
وکٹر ہوگو, فرانس والے انہیں وکٹر ہوگو کہتے ہیں.
ہاں ہاں ہاں, وکٹر ہوگو کی کتاب, فرانس کے رائٹر.
جناب جابر بھائی,
ہاں
یہ رائٹر ہے.
ہاں ہاں,
اس ڈھیر ساری کتابیں لکھی. ہاں آپ کو یہ دیکھنا ہے کہ حروف کتنے ہیں.
خوب, ایک دو تین چار آٹھ.
آٹھ میرے خیال میں. ہاں ہاں, بے نوایان. بالکل
نہیں بھائی, مجھے امید پیدا ہو گئی ہے.
اچھا, لیکن آپ سے ایسی امید نہیں تھی. عقل مند آدمی اس طرح سے پزل بھرنے سے کیا فائدہ, کیا لطف, کیا مزہ, سب تو میں نے بتایا تم کو.
نہیں یہ تو کوئی بات نہیں ہوئی.
تم بھی ان حالات میں بیٹھے پزل بھر رہے ہو. بھائی منصور کے بارے میں کچھ پتا چلا ہے نہیں؟
فکر نہ کرو, تمہارے منصور صاحب کو بلی نہیں کھا لے گی. ہاں تو یہ ہے. ہاں ہاں ہاں, تو دیکھا جناب, دیکھو اب بولو, آپ کہو کہ سب کچھ تمہیں نے بتایا ہے.
بہت کمال کیا تم نے, بہت کمال کیا. مجھے تو بہت تعجب ہو رہا ہے بھائی. معمہ بھرنا چھوڑو, منصور نے فون کیا تھا.
100 مربع میٹر.
میں کہہ رہا ہوں منصور نے فون کیا اور یہ کہہ رہے 100 متر مربع. منصور نے کب فون کیا تھا؟
ہاں ٹھیک,
کیا ٹھیک ہے میری بات یا پزل؟
صبح صبح کہہ رہا تھا دوپہر تک ایک ٹرک مال کے ساتھ یہاں ہوگا, یہاں پر.
اگر دوپہر کہا تھا تو اب تو دیر ہو چکی ہے. کیوں دیر نہیں ہوئی؟
اہل ساری،
تم نے میرا دماغ خراب کر کے رکھ دیا، چھوڑو اسے۔ سب لے گئے، سب لوٹ لے گئے، منصور کیا ہوا؟ کچھ بولو، تمہیں کیا ہوا ہے؟
کیا لوٹ لے گئے؟
دو لوگ تھے، میں ان کا چہرہ نہیں دیکھ پایا، سلف جگار کے قریب وہ ملے، ایک ٹرک بونٹ اٹھائے کھڑا تھا، اس کا ڈرائیور مدد مانگ رہا تھا، لیکن اترتے ہی حملہ ہو گیا، کچھ بھی سمجھ میں نہیں آیا، مرا سمجھ کے چھوڑا ہمیں ان لوگوں نے، ہمارے ہاتھ پیر باندھے اور ٹرک کا سارا مال اتار کر اپنے ٹرک میں لوڈ کیا اور سب بھاگ گئے۔ پویا صاحب ہم برباد ہو گئے، ہماری ساری محنت پر پانی پھر گیا، تمام مال لے گئے، سارا سامان لے گئے۔
کیا کہہ رہے ہو منصور؟ تمہاری مراد کیا ہے؟ اسے اعتماد کہتے ہیں، کیا پتا، ہو سکتا ہے تم لوگوں کا ہی کام ہو۔
آپ کیا کہہ رہے ہیں؟
مجھے بچہ سمجھ رکھا ہے، تم لوگوں کی ملی بھگت ہے، مجھے برباد کرنا چاہتے ہو۔
میں تو پورے وقت تمہارے ساتھ رہا۔
تو کیا ہوا؟ ہو سکتا ہے ساری پلاننگ تمہاری ہو۔ ہاں، میں تو اس آدمی کو پہچانتا بھی نہیں، تم ہی اسے لے کر یہاں پر آئے، اگر تم میری جگہ ہوتے تو ایسا نہ سمجھتے۔
منصور، ارے تم خود بتاؤ کہ میں بے گناہ ہوں، کچھ تو بولو۔
آپ لوگوں کی بات میری سمجھ میں ہی نہیں آ رہی ہے۔
تمہاری سمجھ میں آنی بھی نہیں چاہیے، لیکن کان کھول کر سن لو، میں جتنا تم لوگ سوچتے ہو اتنا بیوقوف بھی نہیں ہوں۔
تو کیا آپ یہ کہنا چاہتے ہیں کہ میں جھوٹ بول رہا ہوں؟ یہ میری جو حالت ہے کیا یہ بھی جھوٹ ہے؟ پولیس میں رپورٹ درج کرائی ہے، کیا وہ بھی جھوٹ ہے؟
کیوں نہیں، ہو سکتا ہے کہ پولیس کو بھی الو بنانے کے لیے ڈراما کیا ہو۔
ٹرک ڈرائیور، کاغذات، اس پہ کیا کہیں؟
ڈرائیور، کاغذات، جی نہیں، افشین صاحب آپ لوگ مجھے الو نہیں بنا سکتے، سمجھے؟
یاد رکھو، اسے پارٹنر بنانے کی بات خود تم نے کہی تھی۔
ہاں بالکل، لیکن فروخت کی گئی چیز کے نفع نقصان میں، میں ایسے مال کا نقصان برداشت نہیں کر سکتا جسے دیکھا ہی نہیں۔
آپ کیا کہنا چاہتے ہیں؟
میں تمہارے خلاف رپورٹ درج کراؤں گا، تمہارے چیک کیش کرا لوں گا، تم دونوں کو برباد کر دوں گا، سمجھے؟
شرم کرو، وہ چیک صرف ضمانت کے لیے ہے۔
تو کیا ہوا، میں نے ایسے ہی دن کے لیے وہ چیک لیا تھا۔
لیکن وہ تو میری بیوی کا چیک ہے۔
یہ تمہاری اپنی پرابلم ہے، میرے پاس مفت کے پیسے نہیں ہیں جو تم لوگوں کی ہوشیاری کے لیے خرچ کر دوں۔
زبان سنبھال کے بات کرو،
میں تمہیں برباد کر دوں گا، میں آج ہی تمہارے چیک بینک بھیجتا ہوں۔
جناب خدا کی قسم،
جناب بھاڑ میں جنگلی بے وقوف، اس حد تک میں نے ایسا کرنے کو کہا تھا تم لوگوں سے؟
آپ ہی نے تو کہا تھا حضور۔
میں نے کہا تھا اسے اس طرح مارنے کو؟ میں نے اتنا مارنے کو کہا تھا اسے؟ یہ حالت کر دو اس کی۔ میں نے تم لوگوں کو ٹوپی لانے کو بھیجا تھا، تم لوگ سر ہی لے کر آ گئے، اگر تھوڑا سا مارتے تو وہ بیچارہ مر گیا تھا۔
اس میں ہماری کیا غلطی ہے؟ اگر یہ الو بھی ٹرک ڈرائیور کی طرح ہماری بات سن لیتا تو یہ حالت نہ ہوتی۔
بکواس مت کرو بیوقوف کہیں کے، خدا نے ہم پر رحم کیا، خدا کا شکر ہے جو وہ مرا نہیں، ورنہ اس کی جو حالت۔
حضور اس کا یقین نہ کریں، وہ ڈراما کر رہا ہے۔
بکواس نہ کر، میرا دماغ خراب کر رہے ہو، دھیرے دھیرے ثابت کر رہے ہو کہ تمہارے دماغ میں بھوسا بھرا ہے، اتنی بھی عقل نہیں ہے، اتنی سی بھی۔ चलो भागो, मेरी नजरों से दूर हो जाओ, तुम्हारी सूरत नहीं देखना चाहता हूं। एक महीने तक सारे काम, सारे उल्टे सीधे काम बंद। और याद रखना, अगर कहीं कोई गड़बड़ की और पकड़े गए तो मेरे सहारे बिल्कुल ना रहना, इतना भी। समझ गए?
जी हुजूर।
जी।
और अब यहां से जाओ, तुम्हारी सूरत नहीं देखना चाहता।
तुमने क्या किया? किसे चेक दिया? किस लिए?
मंसूर के लिए। उन्होंने खुद मेरा अकाउंट खुलवाया था, अब चेक बाउंस हो गया। क्या करें, कुछ करें ना अम्मी।
बेवकूफ लड़की, रकम कितनी है?
20 मिलियन।
बीस मिलियन? मेरी समझ में नहीं आ रहा है, थोड़ी सी अकल इस्तेमाल करती, थोड़ी सी अकल। कुछ बोलो तो बताओ, तुम मंसूर को नहीं जानती जो चली थी उसे चेक देने?
वो उन्होंने खुद मुझे दिलवाई थी।
तुमने ये नहीं सोचा कि वो क्यों तुम्हारे लिए अकाउंट खुलवा रहा है? क्यों अपना चेक नहीं दिया उसने?
कह रहे थे कि मैं इस तरह से कंपनी की एक पार्टनर बन जाऊंगी। कह रहे थे कि ये सिर्फ जमानत के लिए, कोई प्रॉब्लम नहीं होगी।
और तुमने यकीन कर लिया? ये बताओ कि उस पर लिखा गया है कि ये जमानत के लिए है?
नहीं मालूम, मैंने सिर्फ उस पर दस्तखत की और ब्लैंक ही दे दिया उसको।
मुझे क्यों नहीं बताया पहले?
असल में वो दुबला करने वाली बिल्ट इस हफ्ते इंपोर्ट करके बेचने वाले थे। सब कुछ ठीक ठाक चल रहा था, आपको परेशान करने की कोई जरूरत ही नहीं थी।
हेलो ना से बेटा, अगर मुमकिन हो तो अपनी जगह किसी को बिठा कर फौरन आ जाओ, मुझे एक काम है। नहीं, मेरी तबीयत ठीक है, कोई बात नहीं है, लेकिन अप्पा को कुछ न बताना। जल्दी आओ, मैं इंतजार कर रही हूँ। खुदा हाफिज। दुआ करो कि कोई रास्ता निकल आए, हम किसी तरह रकम का इंतजाम कर लें।
परेशान किया, इतने दिनों तक यहां फंसाए रखा, मां का हक तो अदा किया नहीं, उल्टे तुम पर बोझ ही बन गई।
नहीं, ऐसा नहीं है बिल्कुल। खुद मेरा दिल चाहता है कि मैं आपका ख्याल रखूं। बस
तुम्हें अभी तक यकीन नहीं कि मैं तुम्हारी मां हूं? गैरों की तरह मुझसे बात कर रही हो, लगता ही नहीं कि मैं तुम्हारी
तो,
माँ हूँ।
ये तो कुदरती बात है, मैंने पूरी उम्र किसी और को माँ कहकर पुकारा है, कैसे एकदम से अचानक। उनकी सूरत नजरों में घूम जाती है, मेरे लिए बहुत मुश्किल है, समझती है ना?
खुदा उनकी मगफरत करे। अगर उन लोगों ने तुम्हें अपने बच्चे की तरह पाल पोस कर बढ़ाना किया होता तो आज मैं क्या करती। खुदा उन पर रहमत नाजिल करे।
मैंने कभी सोचा भी नहीं था कि वो मेरे सगे माँ बाप नहीं होंगे, कभी नहीं।
जिंदगी के खेल भी बड़े अजीब और गरीब होते हैं। इतने अजीब के आदमी को यकीन ही नहीं आता कि दूसरों के दिल में क्या तूफान छुपे हैं, कौन से रास्ते पर जाएंगे और कौन सी मंजिल मिलेगी।
हाँ, लेकिन मेरे साथ ही क्यों?
तुम कुर्बानी हुई हो, मेरी तरह किस्मत ने हमें भेंट चढ़ा दिया।
लेकिन तूबा साहिबा तो कुछ और ही बता रही थी।
वो समझती हैं कि जो कुछ भी हुआ है उस सब में मेरी ही गलती थी, लेकिन यकीन करो ऐसा है नहीं। शायद अगर कोई दूसरा मेरी जगह पर होता तो वो भी यही करता। मेरा तो खुद अपनी शादी में भी कोई किरदार नहीं था। जब मैंने रजा को इस हालत में देखा तब मेरी समझ में आया कि मैं उसे कितना चाहती थी।
कोई खास बात नहीं।
साहब जरा धीरे।
ये रहा टेप, इसे भी गर्दन में डाल लो। हाँ अब बताओ रजा मियां, हुआ क्या था?
क्या कहूँ हाजी साहब, अगर हो सके तो उधर चले, माफ कीजिएगा।
रजा बच गया था। उस रात जितने लोग भी पकड़े गए थे 6 महीने तक उनके बारे में किसी को कुछ इत्तला नहीं मिली और कोई नहीं जानता था कि सवाक ने उनके साथ क्या सुलूक किया। वालिद साहब के इशारे के बाद मैं और तूबा कमरे से बाहर चले गए और उसके बाद रजा ने अब्बा से बात की और अचानक सब कुछ बदल गया।
देखो बेटी, मैं तुमसे बात करना चाहता हूँ। हालांकि तुमने साबित कर दिया है कि तुम ऐसी लड़की नहीं हो जिसके दिल में कोई बात रहती हो, जो कुछ होता है उसे जबान पर ले आती हो, लेकिन अब गौर से सुनो ताकि बाद में किसी पे कोई जिम्मेदारी न हो।
क्या हुआ है अम्मा?
देखो बेटी, कल रात शकरची साहब की दुकान के पीछे स्टोर पर सावाक ने छापा मारा, हमारे कुछ आदमियों को गिरफ्तार भी कर लिया। रजा खुशकिस्मती से भागने में कामयाब हो गया। वो तमाम कनस्तर भी जिनमें पर्चे भरे थे सावाक के एजेंटों के हाथ लग गए।
अरे ये तो बहुत खतरनाक बात है।
वो ज्यादा अहम नहीं है बेटी, ये कोई अहम बात नहीं है। अहम बात यह है कि गोली लगने के बाद रजा ने जो देखा उसके बारे में मैंने जब सुना तो पागल हो गया। तुम जानती हो सावाक के उन एजेंटों का ऑफिसर कौन था? उनका सरगना होशंग था।
होशंग?
उसका मतलब जानती हो? सावाक का एक आला रुतबा अफसर मेरा दामाद बनने वाला है। खुदा का लाख लाख शुक्र कि मैं जल्दी ही ये बात समझ गया। खुदा तुम्हारे मामू पर रहमत करे, खुदा उन पर रहमत करे जो मर गए और इस नालायक औलाद की कमीनगी नहीं देखी। मैंने जरा पता किया तो मालूम हुआ कि होशंग खान गुज़श्ता चंद बरसों से इसराइल में मोसाद की निगरानी में ट्रेनिंग ले रहा था।
नहीं,
मैं सावाक के किसी एजेंट को अपने बरसों की इज्जत और आबरू को मिट्टी में मिलाने की इजाजत कतई नहीं दे सकता। शाही निजाम के खिलाफ जद्दोजहद करने वाले ताजिरों के दरमियान अपनी इज्जत जाने नहीं दूंगा। बहरहाल जितनी जल्दी भी हो सके इस मामले को खत्म कर देना होगा। आखिरकार वही हुआ जो तुम चाहती थी। आज से होशंग खान का हमसे कोई रिश्ता नहीं है, कुछ नहीं।
लेकिन सबको मालूम है कि हमारी मंगनी हो चुकी है।
इसे मुझ पर छोड़ दो, फिक्र न करो, मैं ठीक कर लूंगा। बेटी शायद तुम्हारी किस्मत में कुछ और लिखा है, खुदा की मर्जी से तो नहीं लड़ा जा सकता। अब जाओ, तैयार हो जाओ, एक लड़का रिश्ता लेकर आ रहा है।
उस दिन होशंग हमारे घर आया और अब्बा को धमकी देकर गया। अब्बा की जानिब से इनकार सुनकर आग बगोला हो गया था और उनके खून का प्यासा हो गया था। होशंग के जाते ही रजा आया और तब मुझे पता चला कि रिश्ता लेकर आने वाला खुद रजा है।